السلام عليكم ورحمة الله. بسم الله الرحمن الرحيم، نحمده ونصلي ونسلم على رسوله الكريم، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وإن يكذبوك فقد كذبت رسل من قبلك، وإلى الله ترجع الأمور. يا أيها الناس إن وعد الله حق، فلا تغرنكم الحياة الدنيا، ولا يغرنكم بالله الغرور. إن الشيطان لكم عدو فاتخذوه عدوا، إنما يدعو حزبه ليكونوا من أصحاب السعير. الذين كفروا لهم عذاب شديد، والذين آمنوا وعملوا الصالحات لهم مغفرة، وأجر كبير. صدق الله، صدق الله مولانا العظيم، وصدق رسوله النبي الأمي الكريم، ونحن على ذلك لمن الشاهدين والشاكرين، والحمد لله رب العالمين. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. ان الله وملائكته يصلون على النبي، يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما. اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آله وأصحابه وأتباعه وأزواجه وذرياته. گزشتہ ہفتے ہم نے سورہ فاطر شروع کر دی تھی، اور سورہ فاطر کا اس وقت عرض کیا گیا ایک بنیادی مضمون ہے، چند مضامین میں سے ایک بنیادی مضمون ہے، اللہ سبحانہ وتعالی کی قدرت کے مظاہر کے بیان، اللہ سبحانہ وتعالی کے احسانات کے بیان، تاکہ آدمی ان دونوں پر غور کر کے اللہ کو پہچانے. اولاً تو یہ پہچانے کے ایک خالق ہے. عربی میں ایک شاعر کہتا ہے، وفی کل شیء له آیۃ تدل علی انہ الواحد، ہر چیز میں نشانی ہے، علامت ہے اس بات پر کہ اللہ ہے اور اللہ ایک ہے. توحید کو ثابت کرنے کے لیے اللہ سبحانہ و تعالیٰ کے قدرت کے مظاہر، آپ کے احسانات، تو اللہ اس کے ذریعے آدمی غور کرے، اللہ کو پہچانے، دل میں اللہ کی محبت پیدا ہو، اور اس کے نتیجے میں اسے خشیت حاصل ہو، اور خشیت کے نتیجے میں وہ پورے دین پر چلنے لگے، جس کے نتیجے میں وہ رضی اللہ عنہم و رضوا عنہ کا مستحق بن جائے، اور اسے ابدی کامیابی نصیب ہو جائے. اور اسی کے سورت کے شروع کے آیات جو گزشتہ ہفتے پڑھ کر سمجھائے گئے، ان میں یہی مضمون ہے، اللہ سبحانہ وتعالی کی یہ نعمت ہے، اللہ سبحانہ وتعالی نے ایسا کیا، رزق عطا فرمایا اس طرح. اب یہاں مختصرا پہلے نبی صلی اللہ علیہ وسلم کی نبوت کا بیان ہے، اور پہلے نبی صلی اللہ علیہ وسلم کو تسلی دی گئی. تسلی اس لیے دی گئی کہ سورت میں یہ بیان کیا جا رہا ہے کہ دیکھو اللہ سبحانہ و تعالیٰ کی توحید، اللہ سبحانہ و تعالیٰ کے وجود پر اتنے دلائل ہیں اور بالکل واضح ہیں, آسمان زمین ہر شخص کو نظر آتا ہے, تو اتنے واضح دلائل ہیں پھر بھی بہت سے لوگ انکار کرتے ہیں, بہت سے لوگ حق پر نہیں آتے, تو ظاہر ہے کہ اس سے نبی کو دکھ نہیں ہوگا تو اور کیا ہوگا. اور نبی صلی اللہ, ہمارے آقا صلی اللہ علیہ وسلم کو اللہ سبحانہ و تعالیٰ نے تمام انبیاء میں سے سب سے نرم دل والا بنایا, اور جس دل جتنا نرم ہوتا ہے اتنا ہی دکھ ہوتا ہے, تو اس لیے نبی ہمارے آقا صلی اللہ علیہ وسلم کو سب سے زیادہ دکھ ہوتا تھا. اسی لیے آپ فرماتے ہیں کہ اوذی تو فی اللہ مالم یوزن قبل, مجھے اللہ کی خاطر جتنی تکلیف دی گئی اتنی کسی اور کو نہیں. تو بھائی دوسرے انبیاء کو تو قتل کر دیا گیا, حضرت یحییٰ علیہ السلام, زکریہ علیہ السلام جیسے انبیاء کو شہید کر دیا گیا, ابراہیم علیہ السلام جیسے انبیاء کو تو آگ میں پھینک دیا گیا. تو کیا مطلب کہ ہمارے آقا صلی اللہ علیہ وسلم کو سب سے زیادہ تکلیف دی گئی؟ سب سے زیادہ تکلیف اس لیے دی گئی کہ آپ کا دل سب سے زیادہ نرم تھا, تو ایسا دل تکلیف اور دکھ کو سب سے زیادہ محسوس کرتا ہے. تو اسی لیے بار بار قرآن میں نبی صلی اللہ علیہ وسلم کو تسلی دی گئی کہ آپ بہت زیادہ فکر نہ کیجیے, اتنی زیادہ فکر نہ کیجیے کہ آپ مغموم رہے, غم میں رہے. وَإِن يُكَذِّبُوكَ, اور اگر وہ آپ کو جھٹلائے, فَقَدْ كُذِّبَتْ رُسُلٌ مِّن قَبْلِكَ, اگر وہ آپ کو جھٹلائے تو بہت زیادہ غم کی ضرورت نہیں, بلکہ کیا کرنا ہے, جو آپ سے پہلے جو انبیاء ہے انہی کے نقش قدم پر چلنا ہے. فَقَدْ كُذِّبَتْ رُسُلٌ مِّن قَبْلِكَ, آپ سے پہلے کئی انبیاء, بہت سے انبیاء کی تکذیب کی گئی, یعنی ایسا نہیں ہے کہ آپ ہی کے ساتھ ایسا یہ معاملہ ہوا, پچھلے انبیاء کے ساتھ بھی یہی معاملہ ہوتا رہا, اکثر انبیاء کو کے جھٹلانے والے زیادہ تھے. تو یہ ایک تسلی کی بات. دوسری تسلی کی بات, وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ, تمام امور اللہ سبحانہ و تعالیٰ کی طرف لوٹتے ہیں, تمام امور اللہ سبحانہ و تعالیٰ کی طرف لوٹتے ہیں کا معنی یہ کہ قیامت کے دن سب امور کے بارے میں اللہ سبحانہ و تعالیٰ فیصلہ فرمائیں گے. تو آج آپ کو غم ہو رہا ہے اس لیے کہ یہ لوگ یہ کہتے ہیں, وہ کہتے ہیں, برا بلا کہتے ہیں, گالیاں دیتے ہیں, آپ کو جھوٹا کہتے ہیں, آپ کو شاعر کہتے ہیں, آپ کو جادوگر کہتے ہیں, تو اس سے آپ کو تو فکر نہ کیجیے, اللہ سبحانہ وتعالیٰ کی طرف تمام یہ معاملہ بھی لوٹے گا, یعنی اللہ سبحانہ وتعالیٰ اس کے بارے میں فیصلہ فرمائیں گے, اور جس کو جو سزا کا مستحق ہے اسے سزا دیں گے. تو یہ فرمایا کہ قیامت آئے گا اور قیامت میں سب کچھ برابر سرابر ہو جائے گا. آگے چونکہ قیامت کا ذکر ہے تو اللہ سبحانہ وتعالی آگے فرماتے ہیں کہ یا ایھا الناس, اے لوگ, ان وعد اللہ حق, یقیناً اللہ سبحانہ وتعالی کا وعدہ سچ ہے کہ قیامت آنے والا ہے, آخرت ہونے والا ہے, اللہ سبحانہ وتعالی کا وعدہ ہے, یہ سچ ہے. تو فلا تغرنکم الحیات الدنیا ولا یغرنکم باللہ الغرور, دنیاوی زندگی آپ کو دھوکے میں نہ ڈالے, آپ کو ہرگز دھوکے میں نہ ڈالے. ولا یغرنکم باللہ الغرور, اور بہت بڑا دھوکے باز آپ کو دھوکا میں نہ ڈالے اللہ تعالی کے معاملے میں. یہاں اللہ سبحانہ وتعالی نے پہلے فرمایا کہ اللہ سبحانہ وتعالی کا وعدہ سچ ہے, یہ دنیا ختم ہونے والی ہے اور آخرت آنے والی ہے. لہذا پہلی چیز ہے کہ دنیا آپ کو دھوکے میں نہیں ڈالے, اس دنیاوی زندگی آپ کو دھوکے میں نہیں ڈالے. اور دوسری بات, بہت بڑا دھوکے باز تو آپ کو دھوکے میں نہیں ڈالے. اب اس کا کیا معنی, اسے اچھی طرح سمجھ لیجیے. پہلے دنیاوی زندگی آپ کو دھوکے میں نہیں ڈالے. اللہ سبحانہ و تعالی نے ہر شخص کے اندر ایک نفس رکھا ہے, اور یہ نفس شہوات کی چیزوں کی طرف مائل ہوتا ہے, جہاں اسے انجوائمنٹ ملے گا جس چیز سے اسے فرحت ملے گی اس کی طرف مائل ہوتا ہے. نفس جو ہے آدمی کے اندر جو خواہشات ہے, یا تو مال کے, یا تو جاہ کے, یا تو عیش و آرام کے, یہ فی نفسی ہی یہ خواہشات اور یہ نفس بری چیز نہیں ہے. شیطان کی طرح آدمی کو دین سے روکنے والی دو چیزیں ہیں, شیطان اور دوسرا نفس. شیطان تو برا ہی برا ہے, شیطان کسی بھی وقت خیر کی طرف نہیں بلائے گا. اگر خیر کی طرف بظاہر بلا رہا ہے تو حقیقت میں اس کے پیچھے شر ہی چھپی ہوگی. اب نفس جو ہے وہ حقیقتاً اس کا مقصد نہ خیر ہے نہ شر ہے. نفس اور آدمی کی خواہشات, اس کا مقصد ہے وہ چیز جس سے اسے فرحت ملے. اب نفس کبھی وہ چیز جائز ہوگی, کبھی وہ چیز باعث ثواب ہوگی, اور کبھی وہ چیز گناہ ہو سکتی ہے. آدمی کو بھوک ہے اور آدمی کے سامنے لذیذ کھانا آیا گیا, لیکن لذیذ کھانا جو حلال ہے, بالکل حلال اور پاکیزہ ہے, نفس اس کی طرف مائل ہوگا. کیوں؟ اسے کہ نفس کو اس کی خوشی ہوگی, فرحت ہوگی. نفس یہ نہیں دیکھتا ہے کہ ناجائز ہے تو مجھے کروانا ہے, نہیں. لیکن آدمی نے نفس پر محنت نہ کی تو آدمی کے سامنے حرام کھانا آئے گا لیکن لذیذ, تو نفس اس کی طرف بھی مائل ہوگا. اسی طرح جنسی خواہشات بیوی کے ساتھ پورے کرنے کا موقع آیا تو اس کی طرف بھی نفس مائل ہوگا. یہ تو ثواب کا کام ہے, بیوی کے ساتھ جنسی خواہشات پورا کرنا تو ثواب کا کام ہے, حدیث میں اس کا ذکر ہے. لیکن نفس یہ نہیں دیکھتا ہے کہ گناہ ہے یا ثواب کا کام ہے, حلال ہے. نفس کا مقصد ہے جو جس چیز میں اسے فرحت ہو اس کی طرف مائل ہونا. اسی لیے شیطان کو تو ہر موقع پر شیطان کی مخالفت کرنی پڑتی ہے, کسی بھی موقع پر شیطان کا ساتھ نہیں دیا جا سکتا ہے. لیکن نفس کا کیا معاملہ ہے؟ نفس کے ساتھ معاملہ اتنا کرنا ہے کہ جب وہ اللہ کی نافرمانی میں لذت حاصل کرنا چاہے اس وقت روکنا. نفس کو اس وقت روکنا ضروری نہیں ہے جب وہ اللہ کی فرما برداری یا جواز کے حد میں لذت حاصل کرنے کی کوشش کرے. لذیذ کھانا آ گیا, ساتھ ساتھ ڈیزرٹ بھی آ گیا, بالکل حلال, اس میں اللہ کی نافرمانی کچھ بھی نہیں ہے, اور نفس مائل ہوا. اس وقت شریعت کا تقاضا یہ نہیں کہ نفس کو روکو, اپنے خواہشات کو دباؤ, نہیں. اس وقت شریعت کہتا ہے کہ کھانا ہو تو کھا لو. اور شیطان تو کبھی بدلے گا نہیں, شیطان تو ازلی ابدی دشمن ہے. اسی لیے آگے آ رہا ہے ان شیطان لکم عدو, شیطان تمہارا دشمن ہے. فاتخذوہ عدوا, تو اسے دشمن بنا لو, اسے دشمن سمجھو. اور ایک ہے دشمن, کوئی انسانی دشمن. کوئی انسانی دشمن جو ہے اس کے لیے ضروری نہیں ہے کہ وہ موت تک آپ کا دشمن رہے. ہو سکتا ہے کہ آپ اس کے ساتھ اچھا برتاؤ کریں تو وہ دوست بن جائے, یا دشمنی میں کمی ہو. اسی لیے دوسری جگہ پر اللہ سبحانہ و تعالیٰ کیا فرماتے ہیں, ادفع باللتی ہی احسن. کوئی آپ کے ساتھ برائی کرے تو اس کا جواب دو, اس کو دفاع کرو اچھے طریقے سے. فاذا الذی بینک و بینہ عداوہ, تو جس شخص کا آپ کے ساتھ دشمنی ہو, کانہ ولی حمیم, گویا کہ وہ آپ کا دوست بن جائے گا. تو یہ انسانی دشمن ہے. لیکن شیطان جو ہے وہ ایسا دشمن ہے کہ آپ اس کے ساتھ جتنا بھی اچھا برتاؤ کرو وہ کبھی دشمنی میں کمی کرنے والا نہیں ہے. اسی لیے آگے شیطان کے بارے میں کیا فرماتے ہیں, وَإِمَّا يَنزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ. شیطان کی طرف سے اگر کوئی حملہ ہو تو اس وقت تو دشمنی ہی پر رہنا ہے, اور فَاسْتَعِذْ بِاللَّهِ, اللہ سے پناہ مانگنی ہے. تو شیطان کو آدمی بدل نہیں سکتا ہے, لیکن نفس پر آدمی محنت کر سکتا ہے. اور نفس پر کیا محنت کرنی ہے کہ اس کو ہر اعتبار سے کچل لے؟ نہیں, نفس پر اتنی محنت کرنی ہے کہ وہ نفس ٹھیک ہو جائے, جس کے نتیجے میں ہوگا یہ کہ پہلے نفس کو اللہ کی نافرمانی میں لذت آتی, تو لیکن آدمی نفس پر محنت کرے محنت کرے تو وہ ٹھیک ہو جائے گا, اور اسے اللہ کی فرما برداری میں لذت آنے لگے گی, اسے فرحت اللہ کی نافرمانی کے بجائے اللہ کی فرما برداری میں آنے لگے گی. یہ جب آدمی نفس پر محنت کرتا ہے. اور جب آدمی کے دو دشمن ہیں, نفس اور شیطان, تو آدمی ایک طرف خود آدمی ہے جو آخرت کی محنت میں لگا ہوا ہے, اور دوسری طرف نفس اور شیطان, تو یہ ٹو اگینسٹ ون ہے. اور نفس آدمی کے اندر ہے تو وہ اندرونی دشمن, اور شیطان باہر تو شیطان بیرونی دشمن. تو اندرونی دشمن اور بیرونی دشمن جب ساتھ ہوتے ہیں اس وقت آدمی کے لیے بہت مشکل ہوتا ہے. لیکن اگر آدمی نفس پر محنت کرے, اور نفس اب اللہ کی نافرمانی میں لذت اور فرحت محسوس کرنے کے بجائے اللہ کی فرما برداری میں لذت اسے ہونے آنے لگے, نماز میں, عبادت میں, اللہ کے خاطر مجاہدہ کرنے میں, تو اب وہ اندرونی دشمن وہ تھا وہ دوست بن گیا. اور جب اندرونی دشمن وہ دشمن نہ رہا, دوست بن گیا, پھر شیطان کا مقابلہ کرنا بہت آسان ہے. پہلے ٹو ورسز ون ہوتا ہے, شیطان اور نفس اس طرح, اور آدمی اس طرح. نفس پر محنت کی تو اب ٹو وی ون شیطان کے خلاف ہو جائے گا, پھر دین پر چلنا بہت آسان. تو یہ خلاصہ ہے آدمی کے دو دشمن کا. اب یہاں اس آیت کو سمجھ لیے, اس کی روشنی میں نفس جو ہے وہ فرحت کی چیزوں کی طرف مائل ہوتا ہے, اور اللہ سبحانہ و تعالیٰ نے دنیا کو ایسا بنایا کہ وہ بہت اپیلنگ ہے, کھینچتی ہے آدمی کو دنیاوی چیزیں, مال, لذت حاصل کرنے کا موقع, یہ سب دنیا ہے, جاہ کا موقع, یہ آدمی کو کھینچتی ہے یہ چیزیں. اسی لیے اللہ سبحانہ نبی صلی اللہ علیہ وسلم ایک حدیث میں بیان فرماتے ہیں, ان الدنیا حلوۃ خضرۃ. دنیا کی دو صفتیں نبی صلی اللہ علیہ وسلم نے بیان فرمائی, دنیا حلوۃ میٹھی ہے. حلوۃ اس وقت اس چیز کے لیے استعمال ہوتا ہے کہ آدمی کوئی چیز کو چکھے اور اس میں مٹھاس ہو, تو دنیا میٹھی ہے, یعنی آدمی جب اس کو جب اس میں لگ جائے تو وہ اس وقت آدمی کو فرحت ہوتی ہے, لذت ہوتی ہے. خضرۃ دیکھنے میں بہت اچھی, اگر کوئی آپ کے سامنے کھانا پیش کرے اور کہے کہ بہت لذیذ ہے, لیکن دیکھنے میں اچھا نہ ہو تو آدمی اس کی طرف مائل نہیں ہوگا. ہاں جب کھائے گا تو پھر اسے ایسا لگے گا یہ تو بہت لذیذ ہے, لیکن دنیا کیا ہے, دیکھنے میں بھی لذیذ, تو سامنے آتے ہی تو آدمی اس کی طرف مائل ہوتا ہے. اور جب آدمی اس باقاعدہ اسے محسوس کرتا ہے تو اس میں لذت ہوتی ہے. اب دنیا جو ہے کوئی ایسی چیز نہیں ہے کہ جان بوجھ کر آدمی کو دھوکا دے. تو یہاں کیا مطلب دنیا آپ کو دھوکا نہ دے, اس کا مطلب یہ ہے کہ دنیا میں لذت ہے, اور بعض لذتیں جائز, بعض فرحتیں جائز, اور بعض فرحتیں اور لذتیں نہ جائز. لیکن نفس جو ہے وہ ہمیشہ لذت کی طرف مائل ہوتا ہے, اور نفس جو ہے وہ بچے کی طرح ہے. بچہ جو ہے اگر اس کے سامنے اس کے سامنے چاکلیٹ آ جائے تو بچہ ہمیشہ فوراً اس کی طرف مائل ہوگا. اگر اب اس نے ایک چاکلیٹ کھا لی, دوسری چاکلیٹ سامنے آ گئی تو وہ اس کی طرف بھی مائل ہوگا. اب اگر آپ بچے کو سمجھانا پڑے گا کہ دیکھو اگر تو اس طرح چاکلیٹ کھاتا رہا تو اس کے نتیجے میں ہوگا یہ کہ دانتوں میں درد ہوگا, دانتوں میں درد ہوگا تو تجھے بہت زیادہ تکلیف اٹھانی پڑے گی, اور لذت تو بالکل ہی بند ہو جائے گا, چاکلیٹ کا سلسلہ تو ختم ہی ہو جائے گا. تو اگر تجھے تو جو ہے جو ابھی سامنے کی جو تھوڑی بہت لذت ہے وہ قربان کر لے, आज रोजाना दो चॉकलेट के बजाय एक ही चॉकलेट खा ले, तो उसका फायदा ये होगा कि तुझे बहुत, तुझे ये जो जो मुस्तकबिल में जो लज्जत मिलती रहेगी कि चॉकलेट तू खाता रहे, तू खा सकेगा रोजाना, वो तू करता, वो तू कर सकेगा। लेकिन बच्चा जो है उसके सामने जो आता है, सामने जो लज्जत है, हमेशा उसको तरजीह देगा बनिस्बत वो लज्जत जो लॉन्ग टर्म है, जो मुस्तकबिल में आने वाली है। अब बच्चे को कहे कि देखो तू स्कूल में बहुत मेहनत कर, स्कूल में बहुत मेहनत कर, इसे कि इस ये प्राइमरी स्कूल है, उसके बाद प्राइमरी स्कूल में अच्छे रिजल्ट से तो सेकेंडरी स्कूल में आसानी होगी, सेकेंडरी स्कूल में अच्छे रिजल्ट से तो कॉलेज में आसानी होगी, कॉलेज में तो यूनिवर्सिटी में आसानी होगी, और यूनिवर्सिटी में अच्छे रिजल्ट मिलेंगे तो अच्छा जॉब मिलेगा, बहुत पैसे मिलेंगे और तू बहुत लज्जत हासिल कर सकेगा। तो उधर ये आपने उसको सिखाने की कोशिश की, और इधर ये कि ये जो जो स्कूल के एग्जाम्स आ रहे हैं उसमें मेहनत के बजाय मैं बाहर जाकर दोस्तों के साथ खेलूं, बच्चा हमेशा उसी को तरजीह देगा। क्यों? इसे कि जो उसके जो सामने की जो लज्जत है वो उसे हमेशा ज्यादा अपीलिंग लगती है बनिस्बत जो बहुत मुस्तकबिल में आने वाली लज्जत है। तो नफ्स का भी यही हाल है, दुनिया की लज्जत वो सामने है, आखिरत की लज्जत सामने नहीं है। दुनिया और आखिरत की लज्जत में बहुत ज्यादा फर्क है, कोई कंपैरिजन है ही नहीं। नबी सल्लल्लाहु अलैहि वसल्लम इसको समझाने के लिए हमें क्या कहते हैं कि जब आदमी कब्र में जाएगा तो कब्र में जो है, कब्र में आदमी को न जन्नत मिलेगी न जहन्नम, कब्र में अच्छे आदमी को जन्नत का नमूना और जन्नत का एक सैंपल मिलेगा, और बुरे आदमी को जहन्नम नहीं मिलेगा, जहन्नम का एक सैंपल मिलेगा। तो जाहिर सैंपल और असल में बहुत फर्क होता है, सैंपल तो एक छोटी छोटा सा हिस्सा होता है, लेकिन जब अच्छा आदमी कब्र में जाएगा और उसे जन्नत का वो सैंपल मिलेगा तो उसे ऐसा होगा कि दुनिया में मुझे कोई भी लज्जत नहीं मिली, यानी दुनिया की जो सब लज्जतें हैं, चाहे उसे दुनिया में हर किस्म की लज्जत मिली लेकिन वो अल्लाह का फरमा बरदार रहा, तो इस सैंपल के को सामने रखते उसे ऐसा होगा कि ये तो कुछ, ये तो लज्जत कहा जाने के काबिल भी नहीं थी दुनिया की हर लज्जत, ये कंपैरिजन है। और दूसरी तरफ ये भी कि ये दुनियावी लज्जत वो तो टेम्पररी आरजी, और आखिरत की हर लज्जत वो दाइमी, आखिरत की हर चीज दाइमी और आखिरत की हर लज्जत भी दाइमी। तो नफ्स को तो उसी की तरफ माइल होना चाहिए, लेकिन नफ्स का क्या मसला है कि जो सामने है उसी की तरफ माइल होता है। तो हकीकतन ये दुनिया कोई धोखा नहीं दे रहा है, वो नफ्स जो है बच्चे की तरह है, तो नफ्स उसे धोखा खा जाता है। तो अल्लाह सुबहाना हुआ ताला ने यहां फरमाया फला तगुर्रन्नकुम हयात दुनिया, दुनियावी जिंदगी आपको धोखा न दे, सामने जो है उससे आप धोखा न खाए। और अल्लाह सुबहाना हुआ ताला ने हर शख्स को नफ्स के साथ अकल भी दी है, और अकल इसीलिए दी कि नफ्स बच्चा है, नफ्स को ये एहसास नहीं होगा कि ये जो सामने जो लज्जत है उसे मैं अगर हासिल कर लूँ तो उसके नतीजे में जो अबदी लज्जत है, जो बाद में आने वाले है, जो बहुत बड़ी है, उससे मैं महरूम हो जाऊंगा। तो आदमी अकल के जरिए इस नफ्स पर काबू पाना पड़ता है कि अकल दोनों को सामने रखकर फैसला कर सकते हैं। इसीलिए जिस शख्स के पास अकल नहीं है उसे शरीर पर अमल नहीं करना पड़ता है, इसे कि उसके पास नफ्स ही है जो बच्चा है जो सामने की लज्जत की तरफ माइल होगा, और जो अकल जो उसको कंट्रोल कर सकेगा और सही फैसला कर सकेगा और उसकी मुखालफत कर सकता है नफ्स की, वो उसके पास है ही नहीं, तो वो अल्लाह के अहकाम पर कैसे अमल कर सकता है। तो अल्लाह सुभान व तआला ने अकल दी है इसीलिए, और अकल का मकसद यही है। इसीलिए एक बहुत आसान उसूल है जो आदमी को दीनी एतबार से भी और दुनियावी एतबार से भी बहुत काम आएगा। जब नफ्स का एक तकाजा हो, नफ्स से मुराद यू नो आदमी के ख्वाहिशात का एक तकाजा हो, और अकल दूसरी चीज कहती है, ये सिर्फ दीन के लिए उसूल नहीं है, दुनिया के लिए भी उसूल है। अकल एक चीज कहती है कि ये करो, और न और आदमी के ख्वाहिशात, आदमी का दिल करता है कि ये करो, तो हमेशा जो अकल कह रहा है वो करने का। इसे कि अकल जो है वो सिर्फ सामने की लज्जत और सामने से जो अच्छी चीजें वो नहीं देखता है, अकल लॉन्ग टर्म भी सोच सकता है, और नफ्स वो नफ्स और ख्वाहिशात वो लॉन्ग टर्म नहीं सोच सकते। तो इसीलिए अल्लाह सुभान व तआला ने फरमाया फला तगुर्रन्नकुम अलहयातु दुनिया, दुनियावी जिंदगी आपको धोखे में नहीं डालेगी, नहीं यानी दुनियावी जिंदगी के वो ख्वाहिशात जो सामने आते हैं और नाजायज होते हैं, चाहे माल के कबील से, चाहे जाह के कबील से, चाहे लज्जत जिनसी ख्वाहिशात की कबील से, इसको धोखे में नहीं डाले। लेकिन आप देखें आगे अल्लाह सुभान व तआला फरमा रहे शैतान के बारे में कि शैतान आपको धोखे में नहीं डाले, उस पर हम आते हैं। फिर उसके बाद अल्लाह सुभान व तआला क्या फरमाते हैं कि शैतान को दुश्मन बनाओ। दुनियावी जिंदगी में अल्लाह सुभान व तआला दुनियावी जिंदगी के बारे में नहीं फरमाते कि दुनियावी जिंदगी को दुश्मन बनाओ। इसे कि दुनियावी जिंदगी ये आपको कोई जानबूझकर धोखा देने वाली चीज नहीं है, ये बिचारे नफ्स का बचपना है। हमारे हजरत मुफ्ती तकी उस्मानी हफीजहुल्लाह के शेख हजरत डॉक्टर अब्दुल हारिफी रहमतुल्लाह अलैह, जो हजरत हकीम उल उम्मत हजरत थानवी रहमतुल्लाह के खलीफा थे, आलिम नहीं थे लेकिन इस फन अपने नफ्स की इस्लाह के फन में बहुत माहिर थे। तो वो फरमाया करते थे कि शैतान तो आदमी का अजली अबदी दुश्मन है, लेकिन नफ्स पर आदमी थोड़ी मेहनत करता है, थोड़ी बहुत मेहनत करता है तो अल्लाह का वली बन जाता है। इसलिए कि जब उसे लज्जत अल्लाह की फरमा बरदारी में लज्जत आने लगती है तो अल्लाह का वली नहीं होगा तो और क्या होगा। लेकिन उसके लिए एक मेहनत करनी पड़ती है, उसके लिए जो 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 शख्स उसका माहिर है, जो मशाइख है, उनके पास जाना पड़ता है, उनसे सीखना पड़ता है आदमी ये कैसे करे। तो खैर फला तगुरन्नकुम अलहयातु दुनिया, दुनियावी जिंदगी आपको धोखे में न डाले, ये दुनियावी जिंदगी हो गई जिसकी तरफ नफ्स माइल होता है। दूसरा वला यगुर्रन्नकुम बिल्लाहिल गुरूर, अल्लाह के मामले में शैतान आपको धोखे में न डाले। अल गुरूर, शैतान का नाम यहाँ नहीं लाया लिया गया, शैतान को गुरूर कहा गया। गुरूर का मतलब बहुत बड़ा धोखेबाज, जिसका ये काम ही है। और हकीकत यही है, शैतान का काम है आदमी को धोखा देना। अब अल्लाह के मामले में शैतान धोखा देता है, आदमी को कैसे धोखा देता है? तो पहला धोखा तो ये क्या, शैतान आदमी को ये पहचान नहीं देता है कि अल्लाह को अल्लाह का वजूद है, अल्लाह एक है, अल्लाह का वजूद है। अगर आदमी इस मरहले से गुजर गया तो शैतान शैतान जो है बहुत तजुर्बाकार है, एक्सपर्ट है। तो फिर शैतान आदमी को ये धोखा देने की कोशिश करता है कि ठीक है तूने अल्लाह को मान लिया, लेकिन साथ साथ तूने ये भी तो मान लिया कि अल्लाह बड़ा मेहरबान है, रहमान और रहीम है। तो अगर तूने फरमा बरदारी की नहीं की, नमाज पढ़ी नहीं पढ़ी, अल्लाह की नाफरमानी से बचा नहीं बचा, तो क्या हर्ज हो, तो रहमान और रहीम है, वो तो कुछ नहीं करेगा, क्या सजा देगा ऐसे रहीम आका। ये एक दूसरा धोखा है, अल्लाह के बारे में धोखा दे रहा है। अल्लाह रही रहमान और रहीम है, लेकिन रहमान और रहीम का मतलब ये थोड़ा है कि उसके उसकी जानबूझकर उसकी फरमा बरदार उसकी नाफरमानी की जाए। अच्छा फिर दूसरा धोखा जो शैतान देता है वो ये कि अल्लाह ताला ने देखो तू तो नमाज नहीं पढ़ता है, तू तो फूला गुना से नहीं बचता है, फूला गुना से, लेकिन तेरी जिंदगी में तो कोई ऐसी कमी नहीं है, तेरे पास अच्छा घर है, अच्छा अच्छी फैमिली है, औलाद भी अच्छी। इसका मतलब है कि अल्लाह ताला तेरे साथ थोड़े नाराज होंगे, नाराज होते तो सब कुछ ले लेते, अल्लाह ताला कुछ नहीं लिया, इसका मतलब है कि अल्लाह ताला थोड़े नाराज। ये सब शैतान के अलग अलग किस्म के धोखे, अल्लाह के बारे में शैतान धोखे में डालता है आदमी को। फिर ये के? अल्लाह की फरमा बरदारी कर, ठीक है अल्लाह की फरमा, लेकिन आदमी ने फैसला कर लिया। हर हर मरहले पर शैतान के धोखे के तरीके अलग, आदमी ने फैसला कर लिया कि मैं फरमा बरदारी करने वाला हूं, نماز پڑھنے والا ہو، زکوٰۃ دینے والا ہو، اللہ کی نافرمانی سے بچنے والا ہو، تو پھر شیطان دھوکہ دیتا ہے کہ اللہ تو آپ کو تجھے بہت لمبی زندگی دے گا، ابھی تو جوان ہے، ابھی تو دس صرف جوان کو یہ دھوکہ نہیں ہوتا ہے، ہر عمر کے لوگوں کو یہ دھوکہ ہوتا ہے کہ ابھی تو کئی سال باقی ہے، ابھی اس لذت سے فارغ ہوگا ہو جا، اس کام سے فارغ ہو، پھر اللہ کی فرما برداری کر. الگ الگ قسم کے دھوکے قبر تک. تو ولا یغرنکم باللہ الغرور، شیطان اللہ کے بارے میں آپ کو دھوکہ نہیں دے. آگے اللہ سبحانہ و تعالیٰ فرماتے ہیں کہ ان شیطان لکم عدو، شیطان یقیناً تمہارا دشمن ہے. دنیاوی زندگی تو دشمن نہیں ہے، دنیاوی زندگی میں جو جائز ہے وہ تو حاصل کر سکتے، لیکن شیطان تمہارا دشمن ہے. فاتخذوہ عدوا، تو اسے اپنا دشمن بنا لو. اب اسے اپنا دشمن بنا لو، اس کا معنی ہے کہ اس کے ساتھ اس کی پٹائی شروع کر دو، یہ تو ممکن نہیں. فاتخذوہ عدوا، اس کا کیا معنی؟ شیطان کو ہم دشمن کیسے بنا سکتے ہیں؟ اگر میں آپ کو کہوں کہ یہ زید ہے، وہ آپ کو نقصان پہنچائے گا، وہ آپ کے پیچھے پڑا ہے، اس کو دشمن بنا لو. اس کا طریقہ تو بہت آسان ہے، زید کو نقصان پہنچاؤ. زید کے دشمن بننے کا معنی ہے کہ زید کو نقصان پہنچاؤ، مالی نقصان، جسمانی نقصان، جو بھی ہو. لیکن شیطان کو اپنا دشمن بنا لو، اس کا معنی کیا ہے؟ تو اس کا معنی یہ پہلے یہ ہے کہ شیطان کو اپنا دشمن بنا لو، اپنا دشمن سمجھو. اس کا معنی ہے کہ ہمیشہ چوکنا رہو کہ کہیں شیطان میرے اوپر حملہ نہیں کر رہا ہے، اور کہیں میں شیطان کی بات نہیں مان رہا ہوں. خیال آ رہا ہے کہ میں ایسا کروں تو کہیں یہ شیطانی خیال تو نہیں ہے، کہیں میں شیطان کے دھوکے میں تو نہیں آ رہا. چوکنا رہو. دوسری بات، سامنے آ گیا کہ یہ شیطانی طریقہ ہے، یہ شیطانی وسوسہ ہے، اب اس کی مخالفت کرو. یہ شیطان کی دشمنی کرنا ہے، اس کی مخالفت کرو. شیطان سے اللہ کی پناہ مانگو. یہ فاتخذوہ عدوا کا یہ معنی ہے، ان شیطان لکم عدو فاتخذوہ عدوا. آگے فرماتے ہیں انما یدعو حزبہ، وہ تو صرف اپنی جماعت کو، اپنی جماعت سے مانا اپنے دوستوں کو بلاتا ہے، بلاتا ہے برائی کی طرف. کیوں؟ لیکونوا من اصحاب السعیر، تاکہ وہ جہنمیوں میں سے ہو جائے. اس کا کام تو یہ ہے، وہ بلاتا ہے تو ایسا لگتا ہے کہ بہت خوبصورت چیز کی طرف بلا رہا ہے. اس میں اپنے بہت بہت فرحت ہوگی، بہت خوشی ہوگی، بہت آرام ملے گی. لیکن اس کے پیچھے کیا مقصد ہے؟ لیکونوا من اصحاب السعیر، تاکہ وہ لوگ جہنمیوں میں سے ہو جائے. الذين كفروا لهم عذاب شديد، يقينا جنہوں نے انکار کیا، لهم عذاب شديد، ان کے لیے دردناک عذاب ہے، ان کے لیے سخت عذاب ہے، ان کے لیے سخت عذاب ہے. اس کا کیا معنی؟ تو اس کا جو ظاہری معنی وہ تو ہے ہی کہ جہنم میں ان کے لیے سخت عذاب ہے، لیکن مفسرین فرماتے ہیں کہ لهم عذاب شديد، ان کے لیے سخت عذاب ہے، اس کا تعلق دنیا سے بھی ہے. دنیا میں ان کے لیے کیا سخت عذاب ہے؟ تو دنیا میں ان کے لیے سخت عذاب پہلا یہ ہے کہ یہ بہت زیادہ جو امیدیں شیطان دلاتا ہے اکثر کو وہ پورا نہیں کر پاتا، تو ہمیشہ وہ احساس محرومی میں رہتا ہے. پھر یہ کہ دل کبھی پرسکون اور اطمینان سے نہیں رہتا ہے، اس کا تعلق اسی سے، اسے ایسے کبھی قناعت نہیں ہوتی ہے. تو یہ دنیا کا، یہ دنیاوی سزا ہے، اور آخرت کا کی سزا تو ہے ہی. الذین کفروا لهم عذاب شدید، والذین آمنوا وعملوا الصالحات، اور وہ لوگ جنہوں نے ایمان قبول کیا اور نیک اعمال کیا، اللہ کی فرما برداری کی، لهم مغفرہ، ان کے لیے مغفرت ہے، معافی ہے. اب جن لوگوں نے ایمان قبول کیا اور جنہوں نے نیک اعمال کیے، ان کو معافی کی کیا ضرورت ہے؟ माफी तो उन लोगों की जरूरत है जिन्होंने नाफरमानी की, या तो उन लोगों की बात हो रही है जिन्होंने ईमान कबूल किया और उसके बाद अमल सालेह अल्लाह की फरमाबरदारी की, उनको माफी की क्या जरूरत है? कि अल्लाह सुभान व तआला फरमाते हैं कि लहुम मगफिरा। तो एक आसान जवाब तो ये कि ये दरअसल उनकी तसल्ली के लिए है। क्यों? इसलिए कि जो शख्स हकीकतन अल्लाह की फरमा बरदारी के पीछे पड़ जाता है, उसको अपने अमाल में हमेशा नुक्स और डिफिशेंसीज और कमियां कोताहियां नजर आती है कि नमाज तो मैंने पढ़ी लेकिन कैसी नमाज थी, पता नहीं अल्लाह के यहाँ कबूल हुई भी नहीं, ये अमल तो मैंने किया लेकिन पता नहीं अल्लाह तक के यहाँ कबूल। और ये बहुत अच्छी अलामत है, आदमी अपनी अमाल को कम समझे, कोताह समझे, ये अलामत है कि आदमी कामिल है। और आदमी अपने अमाल को कामिल समझे, ये अलामत है कि आदमी कोटा है। इसीलिए आप अल्लाह वालों की जुबान से हमेशा ये सोचेंगे जिंदगी में कुछ नहीं किया, पता नहीं अल्लाह के यहाँ क्या होगा, इतने अमाल किए पता नहीं अल्लाह के यहाँ कबूल होंगे या नहीं। और ये जो अल्लाह वाले नहीं है उनकी जुबानों से आप ये नहीं सुनेंगे। तो उनकी तसल्ली के लिए कि लहु मगफिर, अगर कुछ है भी तो वो अल्लाह ने माफ कर दिया है। दूसरा, आदमी जो अल्लाह की फरमा बरदारी करता है, बहरहाल इंसान तो इंसान है, तो वो कभी कभार फिसल जाता है, लेकिन जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम ने हदीस में बयान फरमाया कि जो हकीकी मोमिन है गुनाह जो है उसे पहाड़ जैसा लगता है, और जो मुनाफिक है जो हकीकी मोमिन नहीं है गुनाह उसे एक मच्छर की तरह की नजर आता है, एक मस्कीटो की तरह नजर आता है कि वो यूं करके उसको हटा दे। तो जो अल्लाह का फरमा बरदार होता है, जिसके दिल में हकीकी माने में अल्लाह की अजमत है, वो एक एक गुनाह करता है और उससे माफी भी मांग लेता है, फिर भी उसे बहुत बड़ा नजर आता है, तो उसकी तसल्ली के लिए फरमा रहे लहुम मगफिरा, लहुम मगफिरा, वो अजर उन कबीर, और एक बहुत बड़ा अजर, बहुत बड़ा अजर से मुराद जन्नत, और बहुत बड़ा अजर से मुराद कि इस दुनिया में ही अल्लाह सुभान व तआला उसके दिल को सुकून से भर देंगे, उसे कनात दे देंगे। तो खैर, यह अल्लाह सुभान व तआला ने हमें मुतवज्जिह फरमाया इन आयतों में कि आदमी को धोखा नहीं खाना चाहिए। तो अगर देखा जाए तो अल्लाह सुभान व तआला ने पहली जो आयत थी जो गुज़िश्ता दर्स में थी, उनमें अल्लाह सुभान व तआला ने हमें दुनिया का जो मुस्बत पहलू है वो हमें समझाया। क्या मुस्बत पहलू है? अच्छी कि दुनिया में दुनिया को अगर देखे तो उसमें बहुत सी निशानियां हैं अल्लाह सुबहानहु व तआला की कुदरत की, उस पर उसमें जो एहसानात है उस पर गौर करेंगे तो अल्लाह ताला की मोहब्बत पैदा होगी। ये दुनिया का मुस्बत पहलू है। और दूसरे जो आगे जो आयतें आज पढ़कर सुनाई गई, इसमें अल्लाह सुबहानहु व तआला ने हमें दुनिया के मनफी पहलू की तरफ मुतवज्जिह किया कि साथ साथ दुनिया से धोखा न खाए दुनिया की लज्जतों से। तो अल्लाह सुभान व तआला इन सब बातों पर हमें अमल करने की तौफीक नसीब फरमाए, कुरान को समझने की तौफीक नसीब फरमाए, उसकी तिलावत की तौफीक नसीब फरमाए, उस पर अमल की तौफीक नसीब फरमाए। आमीन व आखिर दुआ अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, सल्लल्लाहु अला नबीना मुहम्मद व अला आलिही व सहबी।
पहले तो मोटर फारसी बात करते हैं, फारसी भी बोलते हैं।